नमस्कार, म पिटी लोप्सन
अनि म रुबिना श्रेष्ठ।
कार्यक्रम पानी र सरसफाईको 175 अंकमा तपाईलाई स्वागत छ।
यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका 52 एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ।
कार्यक्रम पानी र सरसफाई वास अलायन्स नेपालको आर्थिक सहयोग र बीएसपी नेपाल वातावरण र जनस्वास्थ्य संस्था एन्फो, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल फेडवासन, सुरक्षित आवासका लागि सहयोग समूह लुमन्ती, फ्रेण्ड्स सर्भिस काउन्सिल एफएससीएन नेपाल, नेपाल रेडक्रस सोसाइटी र खानेपानी तथा सरसफाई स्रोत केन्द्र सञ्जाल नेपाल वास आरसीएनएनको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो।
कार्यक्रममा हामी सुरक्षित खानेपानी, दिगो सरसफाई र स्वच्छतासँग सम्बन्धित विषयवस्तु प्रस्तुत गर्छौं। सुरक्षित खानेपानी र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गर्नु यो कार्यक्रमको उद्देश्य हो।
मेलम्चीको पानी काठमाडौँ ल्याएर वितरण गर्न अहिले चारैतिर काम भइरहेको छ। सुन्दरी जलदेखि सिन्धुसम्मको झण्डै 9.5 किलोमिटर सुरुङ खन्ने काम सकिएको छ। अहिले सिन्धुदेखि ग्यालथुम र ग्यालथुमदेखि अम्बाथानको बीचमा सुरुङ खन्ने काम भइरहेको छ।
सिन्धु र यो सुन्दरी जल अडिटको चाहिँ जुन ब्रेक थ्रु थियो हामीले चाहिँ सम्पन्न गर्यौं।
सरकारले आउँदो दशैं अघि नै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ। यही प्रतिबद्धता पूरा गर्न सबै पक्ष तातिएका हुन्।
जस्तो अहिले 670 किलोमिटर जुन यो कन्ट्राक्ट भएको थियो तीनवटा प्याकेजमा, यो मध्ये चाहिँ अहिलेसम्म 468 किलोमिटर, हिजोको दिनसम्म 468 किलोमिटर पाइप लेयिङको काम सम्पन्न भइसकेको छ।
गाडीको चाप नहुने ठाउँमा दिउँसो र चाप हुने ठाउँमा रातैभरि काम भइरहेको छ। आयोजनासँग समन्वय र अनुगमनको कामलाई खानेपानी तथा सरसफाई मन्त्रालयले तीव्रता दिएको छ।
हामी धेरै ट्राफिक रोड ठाउँमा राति गर्छौँ र दिउँसो चाहिने जहाँ गर्छौँ भित्र गल्लीहरूमा जहाँ चाहिँ राति गर्न अलिकति गाह्रो हुन्छ।
तर यी सामग्रीहरू प्रस्तुत गर्नु अघि सुरुमा पानी र सरसफाई गतिविधि खानेपानी र सरसफाई गतिविधि
पाल्पामा अझै 135 घरमा चर्पी बनेका छैनन्। पाल्पाको रामपुर नगरपालिकामा 75, तानसेन नगरपालिकामा 10 र सिद्धेश्वर गाविसमा 25 घरमा चर्पी बनाउन बाँकी रहेको जिल्ला विकास समिति पाल्पाका कार्यक्रम अधिकृत विनोद नेपालले बताउनुभयो। अरू 10 गाविसका 25 घरमा पनि चर्पी बन्न बाँकी रहेको नेपालले बताउनुभयो। मस्याम, ज्यामिरे, सोमादी, कसेनी, हरा, फेक, तेलगा, रिङ निरेह, जुठा पौवा लगायत गाविसको प्रत्येक घरमा चर्पी नहुँदा खुल्ला दिशामुक्त गाविस घोषणा हुन सकेको छैन। जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समितिले खुल्ला दिशामुक्त घोषणा भइसकेका गाविसको अवस्था अध्ययन गर्ने र मस्याम, ज्यामिरे लगायत चर्पी बन्न बाँकी रहेका गाविसमा चर्पी बनाउन लगाएर पुष महिनाभित्रै खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने जनाएको छ। खानेपानी तथा सरसफाई राज्य मन्त्री दीपक खड्काले आउँदो 5 वर्षभित्र सबै नागरिकलाई सुरक्षित पिउने पानी उपलब्ध गराइने बताउनु भएको छ। कास्कीमा गरिएको कार्यक्रममा उहाँले तराई तथा केही पहाड़ी जिल्लामा खानेपानीको अभाव हुन नदिन लिफ्ट प्रणाली, वर्षातको पानी संकलन जस्ता योजना ल्याएको बताउनुभयो। नेपालमा पानी भण्डारणको उचित प्रणाली नभएकाले समस्या परेको भन्दै राज्यमन्त्री खड्काले समस्या समाधानका लागि वर्षातको पानी भण्डारण गरेर हिउँदमा वितरण गर्ने तयारी भइरहेको बताउनु भएको छ। तराईमा डिप बोरिङ मार्फत वितरण गरिएको पानीलाई शुद्धिकरण गरेर वितरण गर्ने सरकारको पहिलो कार्यभार रहेको उहाँले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय अछामले छाउपडी विरूद्ध सामूहिक प्रतिबद्धता अभियान सञ्चालन गरेको छ। छाउपडी प्रथाका कारण अछाममा विगत 10 वर्ष यता 9 महिलाले छाउगोठभित्रै ज्यान गुमाएकाले छाउपडी विरूद्ध अभियान थालिएको हो। जिल्ला प्रशासन कार्यालयले महिलाको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्न र भावी सन्तति कुसंस्कारको शिकार हुन नपरोस् भनेर सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउन थालेको छ। अछाममा छाउपडी प्रथाका कारण महिनावारी भएका बेला साना तथा असुरक्षित गोठमा कष्टपूर्ण तरिकाले बस्ने गर्दछन्। भूकम्पले खानेपानीको मुहान सुकेपछि काभ्रेका 2 दर्जन गाविसका धारामा पानी आउन छोडेको छ। पानीको हाहाकार भएपछि स्थानीय बासिन्दा प्रदूषित पानी पिउन बाध्य भएका छन्। काभ्रेका महाङकाल चौर, च्यासिङ खर्क, डाँडा गाउँ, चलाल गणेशथान, ढुङखर्क, च्याम्राङ बेसी, मिल्चे, फलामेटार, तालढुङ्गा, कुसादेवी गाविस तथा पाँच खाल नगरपालिकाका भूकम्प प्रभावित पानीको अभावमा छटपटाइरहेका हुन्। कालीदेवी प्राविका प्रधानाध्यापक महेश्वरी थापा न्यौपानेले गाउँमा पानीको मुहान सुकेकाले धारामा पानी नआएको बताउनुभयो। पानीकै अभावमा स्थानीय बासिन्दाले पशु चौपाई बेच्न थालेको कुसादेवीका शिक्षक कृष्ण बहादुर तामाङले जानकारी दिनुभयो। भूकम्पले भत्काउनु अघि नै च्यासिङ खर्क, ढुङ खर्क, मेचे पौवा, शेरसुङ खर्क, माझी फेदा, चापा खोरी, पोखरी नारायण स्थान, मेथिनकोट, ठूलो पर्सेल लगायत दर्जन गाविसका बासिन्दा खानेपानीको समस्या झेल्न बाध्य छन्। भूकम्पपछि तिमाल क्षेत्र, कोशीपारी, मण्डन र डाँडापारी क्षेत्रमा मुहान सुकेसँगै पानीको समस्याले बसाई सराई समेत हुन थालेको छ। सुनसरीको नर्सिङ एकमा सञ्चालित बाबा पेपर मिल, अरविन्द पेपर एण्ड पल्स मिल प्राली र सिम्याक्स फूड प्रालीले उद्योगबाट निस्कने दूषित पानी सिधै सुनसरी खोलामा मिसाउँदा जलचर धमाधम मर्न थालेका छन्। सुनसरी नदीको इनरुवादेखि दक्षिणतर्फ नदीमा उद्योगको दूषित पानी प्रशोधन नगरी सिधै नदीमा मिसाइएको छ। नर्सिङ गाविस कार्यालयका सामाजिक परिचालक रामचन्द्र यादवका अनुसार नदीमा रहेका विभिन्न जातका माछा, भ्यागुता, सर्प, घुङ्गी लगायतका सबै जीव मर्न थालेका हुन्। उद्योगबाट निस्किने दूषित र विषादी मिसिएको पानी खोलामा सिधै हालेपछि यसअघि पशु चौपाए समेत मरेका थिए। दूषित पानी सिधै खोलामा हाल्ने काम बन्द गर्न माग गर्दै स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी पनि दिएका छन्।
यी त भए पानी र सरसफाई गतिविधि। प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी मोहन पौडेल।
मिलम्चीको पानी ल्याउन काठमाडौँ उपत्यकामा चौतर्फी भइरहेको काम देख्दा मिलम्ची चाँडै नै आउँछ कि भन्ने सबैलाई लाग्न थालेको छ। यसअघि 2073 वैशाखमै ल्याउने भनिएको पानी भूकम्प र नाकाबन्दीको अवरोधले ल्याउन नसकेपछि आउँदो असोज अर्थात दशैंलाई लक्षित गरी काम भइरहेको हो।
मिलम्चीमा बगिरहेको पानी काठमाडौँको सुन्दरी जलसम्म ल्याउनका लागि सिन्धुपाल को रिवर्मासम्मको झण्डै 27 किलोमिटर पहाड छेड्नुपर्छ। यो पहाड छेड्नका लागि सुन्दरी जल सिन्धु, सिन्धु ग्यालथुम र ग्यालथुम अम्बाथान गरी तीन खण्डमा काम भइरहेकोमा सुन्दरी जलदेखि सिन्धुसम्मको 9.5 किलोमिटर गएको एक साता अघि मात्र खनेर सकिएको छ। हामीले सुरुङ निर्माणको अवस्थाका बारेमा मेलम्ची विकास समितिका उपकार्यकारी निर्देशक ज्योति कुमार श्रेष्ठसँग कुराकानी गरेका छौं।
अब यसमा अहिलेसम्मको स्थिति हेर्दाखेरि चाहिँ जम्मा अब भनौँ ग्याल्थुम अडिट र अब सिन्धु अडिटमा र एउटा चाहिँ अम्बाथान अडिटमा तिनवटा अडिटमा चाहिँ अब काम बाँकी छ। सिन्धु र यो सुन्दरी जल अडिटको चाहिँ जुन ब्रेक थ्रु थियो हामीले चाहिँ सम्पन्न गऱ्यौँ र यो चाहिँ करिब करिब चाहिँ 9 किलोमिटरको हामीहरूको चाहिँ सबभन्दा ठुलो स्टेजको कार्य थियो र बाँकी अब 26 किलोमिटर सुरुङ पानी ल्याउने सुरुङमध्ये चाहिँ बाँकी 5.5 किलोमिटर मात्रै अब बाँकी छ र एउटा स्ट्रेच चाहिँ छ तपाईँको चाहिँ सिन्धुदेखि ग्याल्थुम 2.8 किलोमिटर र अर्को चाहिँ ग्याल्थुमदेखि अम्बाथानसम्म चाहिँ 2.7 किलोमिटर जति छ। त्यो सम्पन्न गर्नको लागिले चाहिँ हामी चाहिँ अलिकति भनौँ कार्यक्रमहरू त गर्दैछौँ तर चाहिँ कुनै कुनै ठाउँमा चाहिँ अलिकति विक रक देखिएको हुनाले अब कथम कदा चाहिँ गर्छु भन्दा पनि त्यो कहिलेकाहीँ चाहिँ रकको भित्र टनेलभित्र रक खन्दाखेरि फुस्रो रक आउला या अलिकति कमजोर रक आउला त्यसको लागि विभिन्न भनौँ चरणमा हामीले कार्य गर्नुपर्ने हुन्छ। एकैचोटि हामी कार्य गर्न सक्दैनौँ थोरै ब्लास्टिङ हुन्छ र त्यसपछि फुस्रो त्यो आएपछि त्यसको ट्रिटमेन्टहरू पनि रिइन्फोर्समेन्ट राखेर र अन्य भनौँ न अलि ट्रिटमेन्टहरू पनि त्यो टनेललाई चाहिँ सेफ गर्नको लागि हरेक कदममा हामीले चाहिँ भनौँ एउटा सेफ्टी फ्याक्टर एउटा स्ट्रक्चरली हिसाबले पनि त्यो चाहिँ राम्रो बनोस् टनेल र
अहिले चाहिँ टनेलको कुरा गर्दा हामीले दैनिक कति मिटरको दरले खन्न सकिरहेका छौँ र यसको चाहिँ भुइँको प्लास्टर माथिको प्लास्टर लगायतका त्यो सम्पन्न गर्ने काम गर्नका लागि चाहिँ हामीलाई कति समय लाग्छ?
अब बाँकी 5.5 किलोमिटर जति हाम्रो टनेल खन्न बाँकी छ तर अहिलेको अवस्थामा हामीले चाहिँ करिब करिब 15-16 मिटर मात्रै दैनिक चाहिँ हामी चाहिँ खन्ने अवस्थामा पुगेका छौँ र त्यसलाई अलिकति त्यो एक्सपर्टाइज गर्नलाई अर्को मेथड या कुनै चाहिँ छुट्टै मेथड ल्याउनलाई भनेर हामीले इन्जिनियर कन्सल्टेन्ट इन्जिनियर ठेकदारहरूसँग पनि कुरा गरिरहेका छौँ त तत्काललाई हामीले चाहिँ भनौँ न अब यो सिन्धु अडिट र सिन्धु अडिट जुन थ्रु भयो या सुन्दरी जल र सिन्धुको थ्रु भयो त्यसपछिको हामीलाई चाहिँ अवस्था चाहिँ अझ जटिल या भनौँ अझ क्रिटिकल छ जस्तो लाग्छ मलाई चाहिँ किनभने केही चाहिँ अब सफ्ट रकहरू हाम्रो चाहिँ छन् दुई ठाउँमा छन् जस्तो सिन्धुको अपस्ट्रिममा पनि सफ्ट रकहरू छन् र ग्याल्थुमको अडिटको अपस्ट्रिममा पनि सफ्ट रक भएको हुनाले चाहिँ हामी चाहिँ धेरै हामी जान सक्दैनौँ 2-3 मिटर त्यो अडिटरमा चाहिँ हामीले चाहिँ कार्यहरू गर्न सक्छौँ एक ठाउँबाट चाहिँ। यसरी चाहिँ दैनिक 14-15 मिटरभन्दा हामी चाहिँ गर्ने अवस्थामा तत्काल छैनौँ जस्तो लाग्छ मलाई चाहिँ। तैपनि हामी चाहिँ एक्सपर्टाइज गर्ने, यसलाई अझ एसलेट गर्ने कामलाई अझ चाहिँ बढाउने भन्ने चाहिँ हामीहरूको अर्को कुनै प्रविधि छ कि भनेर हामी चाहिँ त्यो पनि एउटा चाहिँ खोजमा छौँ। कथम कदाचित अब यो सर्फरक परेको हुनाले अलिकति हामीलाई चाहिँ थोरै हामीलाई चाहिँ प्रकृतिले साथ नदिएमा चाहिँ 1-2 महिना यताउता हुन सक्ला भन्छु म चाहिँ त्यसो चाहिँ। तर यत्तिकैमा चाहिँ यहाँले किनभने यत्रो वर्ष त हामीले चाहिँ 20-30 वर्ष हामी इन्तजार गरिसक्यौँ मेलम्चीको पानी खानको लागि भनौँ। मेलम्चीवासी यहाँका काठमाडौँवासीहरूले धैर्य गरेका छन्, काठमाडौँवासीहरूले या भनौँ न यहाँका जनताहरूले या सिन्धुपाल्चोका जनताहरूले हामीलाई सहयोग गरेका छन्, सबैले हामीलाई सहयोग गरेका छन्। तर के भन्छौँ भन्दाखेरि हामीले कार्य गर्दा गर्दै पनि कुनै विघ्न आउँछ भने चाहिँ ती विघ्नहरूले पनि हामीलाई चाहिँ अलिकति भनौँ यो विघ्न त आउँछ र यतिकैमा आएन भनेर चाहिँ यहाँहरूले चाहिँ हामीलाई चाहिँ दोष नदिनु होला मेरो सुभावना छ। कन्ट्र्याक्टर भनौँ या कन्सल्ट्यान्ट भनौँ इन्जिनियर भनौँ र हामी मेलम्चीका कर्मचारीहरू भनौँ सबैले राम्ररी काम गरिरहेका छन् र सबैले काम गरेर यो काठमाडौँवासीलाई चाहिँ पानी खुवाउनको लागि हामी दत्तचित्त भएर चाहिँ लागेका छौँ। यसमा म विश्वास दिलाउन चाहन्छु दशैँसम्ममा कम्तीमा दशैँसम्ममा हामीले चाहिँ काठमाडौँवासीलाई चाहिँ पानी खुवाउन सक्छौँ भन्ने चाहिँ विश्वास दिलाउन चाहन्छौँ। अब गर्दा गर्दै काम गर्दा गर्दै केही भएन भने त अब कसो के लाग्छ होइन।
हेडवर्क्सको कुरा चाहिँ के हुँदैछ?
अब उहाँले सोध्नुभयो जस्तो हेडवर्क्सको काम चाहिँ अलिकति स्लो पनि त स्लो नै छ त्यहाँनिर। अब हामीले अर्थ कटिङको रक कटिङको कार्यहरू गर्दै नै छौँ, त्यसको पनि 70% जति मात्रै सकिया जस्तो छ होइन। अब अरू कार्यहरू पनि जुन डिसिल्टिङ बेसिनहरू छ या S4 का त्यहाँनिर वेयरहरू बनाउने कुराहरू छ ती अहिले सुरु भएका छैनन्, सुरु हुनेवाला छ होइन। हामी सम्भवतः अब यो जनवरीमा सुरु गर्ने भनेर भनिरहेका छौँ। त्यो कार्य सुरु भएपछि सायद 8-9 महिनामा त्यो पनि सम्भवतः कम्प्लिट हुन्छ होला। यदि कथम कदाचित दसैँ ताका चाहिँ यदि चाहिँ त्यो वेयरहरू या चाहिँ त्यो हेडवर्क्सका कामहरू सम्पूर्ण पुरा हुन सकेन भने हामीले अर्को भनौँ न एउटा चाहिँ वैकल्पिक उपाय मार्फत त्यो टनलको पानीलाई चाहिँ हामीले चाहिँ भनौँ त्यो बेलामा चाहिँ सङ्गुलो पानी हुन्छ जस्तो छ मेलम्चीमा र त्यसपछि त्यो टनलमा पानी आइसकेपछि हामीले चाहिँ सुन्दरी जलमा ल्याएर त्यसलाई चाहिँ विभिन्न प्रविधि भनौँ न अब सेडिमेन्टेसन भनौँ र तपाईँको चाहिँ फिल्ट्रेसन भनौँ र त्यसपछि के भन्छ भनौँ न सेडिमेन्टेसन हुँदाहुँदै हामीले फ्लोकुलेसन कोआगुलेसन गरेर त्यसपछि सेडिमेन्ट गरेपछि त्यसलाई फिल्ट्रेसन गरेर अनि क्लोरिनेसन गरेर त्यसलाई चाहिँ हामी चाहिँ जनताको माझल पानी लान्छौँ र दैनिक 8.5 करोड लिटर एउटा प्रशोधन केन्द्रको निर्माण चाहिँ जुन सम्पन्न हुने अवस्थामा छ त्यहाँ र अर्को चाहिँ प्रशोधन केन्द्र जुन चाहिँ 8.5 करोड लिटर प्रतिदिनको जुन चाहिँ छ त्यो पनि कार्य चाहिँ अहिले चाहिँ सुरुवात भइसकेको छ र त्यसको चाहिँ हामीले चाहिँ त्यो प्रशोधन कार्यको जुन निर्माण छ त्यसको निर्माण अवधि पनि झन्डै 1.5 वर्षको छ र यसरी चाहिँ 17 करोड लिटरको प्रशोधन केन्द्र छ, पानी प्रशोधन केन्द्र जुन सुन्दरी जलमा बनिरहेको छ। अब यो ट्रिटमेन्ट प्लान्टको काम चाहिँ करिब 98% चाहिँ सकिया छ र त्यो फेब्रुअरी 15 सम्ममा करिब सम्पूर्ण कामहरू सकिने हाम्रो लक्ष्य छ र त्यही अनुसार कार्य भइरहेको छ र हामी सक्याउँछौँ पनि। पहिलो चरणको WTP कार्यक्रम जुन 85 करोड लिटरको दैनिक चाहिँ त्यसले चाहिँ प्रशोधन गर्न सक्ने क्षमता राखेको छ।
एउटा ट्रिटमेन्ट प्लान्ट त सक्नै लाग्यो तर अर्को ट्रिटमेन्ट प्लान्ट चाहिँ सुरु नै भएको छैन, यसको मतलब हामीले आधा पानी मात्र प्रशोधन गरेर वितरण गर्ने हो, आधा चाहिँ हामीले प्रशोधन नगरी पिउनुपर्ने हो?
अब अर्को हामीले अहिले सुरु एग्रिमेन्ट त गऱ्यौँ, अब करिब 1.5 वर्ष जति लाग्ने जस्तो छ त्यसको एग्रिमेन्टको भनौँ न एउटा सम्झौता म्याद। अब तपाईँले भने जस्तो त्यस्तो त सम्भवतः नहोला, जहाँसम्म चाहिँ मैले मेलम्चीको पानी देख्दाखेरि चाहिँ असाध्यै सङ्गुलो पानी देखाएको थिएँ, असाध्यै मिठो पानी देखाएको थिएँ र जहाँसम्म लाग्छ हामीले ट्रिटमेन्ट भन्नाले एउटा समस्या चाहिँ कहाँ भन्दाखेरि फिल्ट्रेसन गर्दाखेरि अलिकति समस्या आउँछ कि भन्ने मात्रै हो, त्यसले लोड नढाल्न सकि भनेर ट्रिटमेन्ट गर्दाखेरि। तर चाहिँ त्यसलाई त्यो अवस्थामा हामी 2-4 महिना यताउता अलिकति भनौँ न अब त्यो बर्सातकै पानी त हामी चाहिँ बर्सातभन्दा पहिले त हामी सक्याउँछौँ नि डेफिनेटली, अर्को बर्सातभन्दा पहिले जुन दोस्रो ट्रिटमेन्ट प्लान्ट छ र त्यो बर्सातभन्दा पहिले जुन पानी आउँछ त्यसको क्वालिटी नै यति राम्रो छ कि त्यसलाई हामीले सम्भवतः भनौँ न अब ट्रिटमेन्ट त हामीले गरेरै पठाउनुपर्छ, गरेरै दिन्छौँ, WHO स्ट्यान्डर्डमै दिन्छु, त्यसमा चाहिँ म एकदम विश्वास दिलाउन चाहन्छु तपाईँहरूलाई। किनभने पानी भन्ने चिज चाहिँ हामीले क्लोरिनेसन गरेर त्यसलाई ट्रिटमेन्ट गरेर WHO स्ट्यान्डर्डमा नदिएर हामी चाहिँ त्यसलाई निश्चित रूपमा पठाउँदैनौँ र जहाँसम्म लाग्छ यहाँले भन्नुभएको प्रश्नमा चाहिँ अलिकति हामीले चाहिँ सोच्नुपर्छ र त्यो सोचाइको आधारमा चाहिँ पानी आएको आधारमा हामीले चाहिँ केही ट्रिटमेन्ट चाहिँ हामी चाहिँ ठ्याक्कै एउटा चाहिँ नगरेर भनौँ न म्याक्सिमम् युटिलिटीमा चाहिँ हामी चाहिँ नो अब्जेक्सन टाइपकोमा डब्लुएचओ स्ट्यान्डर्डमाको अवस्थामा हामी चाहिँ पानी पुर्याउने त्यसमा चाहिँ हामी छौँ।
सुन्नुभयो सुरुङ निर्माणको अवस्थाका बारेमा मेलम्ची विकास समितिका उपकार्यकारी निर्देशक ज्योति कुमार श्रेष्ठसँग गरिएको कुराकानी। उहाँका अनुसार सिन्धुदेखि ग्याल्थुमसम्म 2.9 किलोमिटर र ग्याल्थुमदेखि अम्बाथानसम्म 2.7 किलोमिटर गरी झण्डै 5.5 किलोमिटर मात्र खन्न बाँकी छ। सुरुङ खन्ने काम सकिएपछि अब सुरुङको भित्ता र भूइँमा प्लास्टर गर्ने काम शुरू हुनेछ।
हाम्रो घरमा सधैँ बच्चा हुन्छन् बिरामी, पल्लो घरमा सबै बच्चा किन निरोगी है दिदी? यति सानो कुरा रहेछ फाइदा कति धेरै, सबैभन्दा पहिला हात धुनु पर्यो मेरै।
बच्चाहरूलाई झाडा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिची मिची हात धोएर मात्र खुवाऊ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
तपाई अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका 52 एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ।
कार्यक्रम पानी र सरसफाई वास अलायन्स नेपालको आर्थिक सहयोग र बीएसपी नेपाल, वातावरण र जनस्वास्थ्य संस्था एन्फो, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल फेडवासन, सुरक्षित आवासका लागि सहयोग समूह लुमन्ती, फ्रेन्च सर्भिस काउन्सिल एफएससीएन नेपाल, नेपाल रेड क्रस सोसाइटी र खानेपानी तथा सरसफाई स्रोत केन्द्र सञ्जाल नेपाल वास आरसीएनएनको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। कार्यक्रममा आज हामी मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन भइरहेको कामका बारेमा कुराकानी गरिरहेका छौं।
प्रसंग फेरि मेलम्चीको पानीकै। सुरुङ मार्गबाट सुन्दरी जलसम्म ल्याएको पानीलाई प्रशोधन गरेपछि थोक वितरण प्रणाली मार्फत 9 रिजर्भयरमा पठाई त्यहाँबाट वितरण सञ्जाल प्रणाली मार्फत उपभोक्ताको घर घरमा पुग्नेछ। पहिलो चरणमा काठमाडौँ उपत्यकाका 68,000 घरलाई मेलम्चीको पानी वितरण गर्ने गरी पाइप बिछ्याउने काम पनि भइरहेको छ। हामीले पाइप बिछ्याउन भइरहेको काम र प्रगतिका बारेमा मेलम्ची खाने पानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला प्रसाद ढकालसँग कुराकानी गरेका छौं।
यो थोक वितरण प्रणाली चाहिँ नि 60 किलोमिटर हामीले खन्नुपर्ने थियो होइन। त्यसमध्येमा अहिलेसम्म सुन्दरी जलदेखि महाकाल चौरसम्मको 9.6 किलोमिटर अलमोस्ट कम्प्लिट भइसक्यो, पानी टेस्टिङको काम भइरहेछ। त्यसपछि बाँकी अरू बाँकी चाहिने तपाईँको 22 किलोमिटर 22.5 किलोमिटर जति हामीले सम्पन्न गरिसकेका छौँ। जब टोटल चाहिने तपाईँको 60 किलोमिटर मध्ये 32.5 किलोमिटर जति हामीले चाहिँ यो सम्पन्न गरिसकेका छौँ। थोक वितरण प्रणालीको कुरा गर्दाखेरि ट्रिटमेन्ट प्लान्टदेखि विभिन्न त्यहाँ रिजर्भारहरू छ, जस्तो सुन्दरी जलदेखि आरूबारीमा एउटा रिजर्भार छ, आरूबारीदेखि तल फेरि महाकाल चोरमा अर्को रिजर्भार छ। यो रिजर्भारहरूमा फिडिङ गर्दै महाकाल चोरको अर्को पुरानो रिजर्भारमा पनि यसबाट पानी जान्छ। त्यसपछि चाबेल चोकमा आइसकेपछि चाबेल चोकबाट दुईतिर चाहिँ यो बल्क डिस्ट्रिब्युसन मुख्य वितरण प्रणाली हुन्छ। जस्तो रिङ रोडको पुरै 27 किलोमिटरको भाग यसलाई हामीले बल्क डिस्ट्रिब्युसन रिङ मेन भन्छौँ। त्यस्तै गरिकन तपाईँको यो बालाजुदेखि लैनचौर हुँदै यो रत्न पार्क त्रिपुरेश्वर थापाथली हुँदै यो पाटन जान्छ। यो कुपनडोल पुलचोक जावलाखेल हुँदै चाहिँ तपाईँको यो साधो बाटो निस्किन्छ। यो पनि थोक वितरण प्रणाली नै हो। त्यसै गरी तपाईँको कोटेश्वरदेखि यो माइती घर सम्म कोटेश्वरदेखि बानेश्वर मिन भवन हुँदै माइती घरसम्म आउँछ। यो पनि चाहिने बल्क डिस्ट्रिब्युसन सिस्टममै पर्छ र यो बल्क डिस्ट्रिब्युसनले सामान्यतया के हो भने यसको काम चाहिँ सबै पानी चाहिँ मेलाम्चीको ट्रिटमेन्ट गरिसकेको सुन्दरी जलको पानीलाई चाहिँ विभिन्न हाम्रो पुरानो नयाँ नौवटा रिजर्भार पानी पोखरीहरू र चाहिँ पुराना चाहिँ तिनवटा रिजर्भारहरूमा यो पानी चाहिँ त्यहाँ सप्लाई दिने काम हो, यसले रिजर्भारहरूमा पुर्याउने काम हो। जस्तो
पुरानोमा पनि जान्छ,
पुरानो पनि जान्छ, यो पुरानोहरूमा पनि इन्टर कनेक्सन गरिया हुन्छ। पुरानो
कुन कुन ठाउँ हुन्छ?
पुरानो चाहिँ यो मिन भवनमा हुन्छ होइन, मिन भवनको ओभरहेड ट्याङ्कमा, यो अनामनगरको ओभरहेड ट्याङ्क छ त्यसमा, त्यसपछि चाहिँ तपाईँको महाकाल चौरकै पुरानो जुन महाकाल चौरको पुरानो ट्याङ्की छ त्यहाँ पनि हामी यो सिस्टम चाहिँ त्यहाँसम्म छ।
पानी प्रशोधन केन्द्रदेखि ट्याङ्की हो अथवा पोखरी हो ठूलो पोखरी, त्यहाँसम्म जाने लाइन थोक वितरण प्रणाली भयो, त्यसपछि सुरु हुन्छ वितरण सञ्जाल।
हजुर, यो जस्तो रिजर्भारहरूमा पानी पुर्याइसकेपछि बल्क डिस्ट्रिब्युसनले चाहिँ रिजर्भारसम्म पुर्याउने भयो, रिजर्भारबाट चाहिँ अब हाउस होल्डमा जाने कुरा, त्यसपछि हाउस होल्डमा जानलाई विभिन्न हामीले यो डिस्ट्रिब्युसन नेटवर्क इम्प्रुभमेन्ट भनेका छौँ, त्यो वितरण सञ्जाल भन्छौँ। वितरण सञ्जाल विभिन्न धेरै मतलब विभिन्न 11 वितरण सञ्जालको ऊ गरिया छ र त्यो भित्र पनि डिस्ट्रिक्ट मिटरिङ एरिया डिएमए सब डिएमए गरेर यसलाई धेरैवटा जोनमा विभाजन गरिया छ। त्यो जोनहरूमा पुर्याउने पानी पुर्याउने काम चाहिँ फेरि वितरण सञ्जालको हो। त्यो वितरण सञ्जाल चाहिँ हाम्रो साथसाथै यो अहिले भइरहेछ। जस्तो अहिले 670 किलोमिटर जुन यो कन्ट्र्याक्ट भएको थियो 3 प्याकेजमा, यो मध्ये चाहिँ अहिलेसम्म 468 किलोमिटर, हिजोको दिनसम्म 468 किलोमिटर पाइप लेयिङको काम सम्पन्न भइसकेका छ। र यो वितरण सञ्जालमा अन्तर्गत चाहिने अब हाउस होल्ड कनेक्सनको कुरा पनि पर्छ। यो हाउस होल्ड घर घरमा उपभोक्ताको घर घरमा जस्तो अब अहिले चाहिँ हामीले यो 3 प्याकेजमा लक्षित गरेको चाहिँ 86,000 घरधुरीको लागि भनेर लक्षित गरेको थियो, यो बढ्दै गइरहेछ, अरू प्याकेजहरूमा यो थपिँदै गइरहेछ। यो 86,000 घरधुरीमध्ये पनि लगभग 32,376 घरधुरी चाहिँ हिजोसम्म हाम्रो कनेक्सन भइसकेको छ। यो कनेक्सन भएको 32,376 घरधुरीमा अब पानी टेस्ट गरिसकेपछि, पाइप सफा गरेर पानी टेस्ट गरिसकेपछि चाहिँ अनि हामी त्यहाँ हाउस होल्ड मिटरको वाटर मिटरको इन्स्टलेसन गर्छौँ। त्यो चाहिँ मेलाम्ची आउँदा आउँदै त्यो पाइप सफा गरिसकेपछि अनि हामी चाहिँ त्यो मिटर जडान गरेर अनि उपभोक्तालाई चाहिँ पानी पुर्याउँछौँ। त्यो यो सबै कस्ट चाहिँ पुरा कस्ट प्रोजेक्टले बेहोर्छ, जनताको उपभोक्ताको एक पैसा पनि यहाँ चाहिँ थप कस्ट लाग्दैन। ताकि नयाँ उपभोक्ता हुनुहुन्छ भने उहाँहरू चाहिँ केयुकेएलको यसको उपभोक्ता बन्नु पर्यो, यसको ग्राहक चाहिँ बन्नुपर्ने हुन्छ।
काठमाडौँ उपत्यकामा यहाँले भने जति मात्र घर छन् त मेलम्चीको खाने पानी पिउने
होइन होइन, यो यसो अहिले अहिले भने चाहिँ यो हाम्रो प्याकेजिङमा यो फेजिङको कुरामा भनिरहेको हो मैले होइन। अब यो जम्मा अहिलेको केयुकेएलको ग्राहकै भनेको तपाईँको 1,92,000 घरधुरी चाहिने केयुकेएलको ग्राहक भनेर चाहिँ हामीलाई त्यो रेकर्ड छ, हामीसँग तथ्याङ्क छ, त्यो सबैमा पानी पुर्याउने नै हो। तर यो पहिलो फेजमा हामीले यो रिङ रोडभित्रको पनि उत्तर पूर्वी भाग भनौँ न, उत्तर दक्षिण पूर्वी यो पूर्वी भेगमा चाहिँ जुन अहिले डिस्ट्रिब्युसन नेटवर्क इम्प्रुभमेन्टको वितरण सञ्जालको काम गरिरहेको छौँ, मैले यसलाई मात्रै जोड्न खोजेको हो। र यसपछि चाहिँ तपाईँको अब फेजिङको हिसाबले अब अर्को फेजमा हामीले तुरुन्तै यहाँ यो बजेटको डिफिसिटको कारणले गर्दाखेरि यो यो सबै डिटेल डिजाइन इन्जिनियरिङ सबै भइसकेको छ, इस्टिमेट भइसकेको छ, यो फन्डको चाहिँ खोजी भइरहेछ। फन्डको लागि चाहिँ हामी विभिन्न दात्री निकायहरूदेखि लिएर गभर्मेन्टसँग यो कुरा भइ अगाडि बढिरहेछ। यो केही पार्ट चाहिँ पश्चिमी भेगको यो रिङ रोडभित्रको पश्चिमी भेग जस्तो स्वयम्भूको क्षेत्र, बालाजुको क्षेत्र, अलिकति क्षेत्र यो ठाउँहरूमा चाहिँ यो डिटेल सर्वे डिजाइन भएर बसिरहेछ। अब यसको चाहिँ बिडिङ प्रोसेसमा गएपछि 2 वर्षभित्र यहाँ पनि पानी के भन्छ नयाँ नेटवर्कबाट पानी जाने व्यवस्था हुन्छ। तर त्यति बेलासम्म चाहिँ के हुन्छ त भन्ने क्वेसन जनताको उपभोक्ताको आउन सक्छ। अब त्यति बेलासम्म चाहिँ मेलाम्चीको पानी चाहिँ आगामी दसैँ अगाडि आइ नै पुग्छ, त्यो चाहिँ सञ्चालन भइ नै हाल्ने भयो। अब यो हाम्रो भेगमा जुन एरियामा चाहिँ नयाँ वितरण सञ्जाल छैन, त्यहाँ चाहिँ कसरी पानी वितरण हुन्छ भन्ने कुरा चाहिँ आउँछ। तर हामीले के व्यवस्था मिलाएको छौँ भनेदेखि अब नयाँ सञ्जालमा चाहिँ नयाँ तयार भइसकेको लेयिङ गरिसकेको नयाँ सञ्जालमा चाहिँ नयाँ सञ्जालमा पानी जाने भयो। अब जुन जुन ठाउँमा चाहिँ नयाँ पाइपलाइन व्यवस्था हुन सकेको छैन, अब हामी व्यवस्था गर्दैछौँ, त्यो ठाउँमा चाहिँ हामी पुरानै सञ्जालबाट पनि मेलाम्चीको पानी त्यहाँ पठाउने व्यवस्था मिलाउँछौँ।
सञ्जाल पुरानो, पानी नयाँ,
अब केही भागमा त्यो छ, तर हाम्रो त्यो उद्देश्य त्यो होइन कि हाम्रो सबै सञ्जाल नयाँ नै बनाउने हो, किनभने भोलि व्यवस्थापनको हिसाबले पनि यो कठिन छ। पुरानो सञ्जालमा पानी राख्ने बित्तिकै अहिलेको हामीलाई हामीसँग भएको तथ्याङ्कको आधारमा 40% जति लिकेज छ भन्ने छ। यो लिकेजलाई चाहिँ लिकेजका कुरा गर्दाखेरि चाहिँ यो सुधार नगरी नहुने अवस्था छ, त्यसले गर्दाखेरि यो बजेटको पनि व्यवस्था पनि हुँदैछ। त्यो आधारमा हामी यो नयाँ एरिया पनि हामी तुरुन्तै चाहिने यो काम सुरु गर्छौँ र 1-2 वर्षभित्र हामी यो सम्पन्न रिङ रोडभित्रको त सकि नै हाल्छौँ। जहाँसम्म रिङ रोड बाहिरको क्षेत्र छ र केयुकेएलको आफ्नो एरिया छ, आफ्नो क्षेत्र छ, त्यो क्षेत्रभित्रको लागि चाहिँ हामीले अहिले इक्जिस्टिङ जुन रिजर्भारहरू छन् त्यही रिजर्भारहरूमा इन्टरकनेक्सनको व्यवस्था मिलाएर पनि मेलाम्चीको पानी आउने बित्तिकै हामी त्यहाँ आपूर्ति गरिहाल्छौँ। र त्यहाँ त्यो क्षेत्रको लागि चाहिँ एउटा बृहत मास्टर प्लानको कामहरू भइरहेछ, यसको चाहिँ डिटेल स्टडीहरू सुरु भएको छ। यो भएपछि अब हामीले यसको लागि चाहिँ त्यहाँ 2-3 वर्ष चाहिँ 4 वर्ष लाग्न सक्छ कम्प्लिट हुनलाई। तैपनि त्यति बेलासम्म मान्छेले पानी पिउने जुन एउटा ऊ हुन्छ त्यसबाट वञ्चित हुन नपरोस् भनेर हामी पुरानै सिस्टमबाटै मिलाउँदैछौँ।
हामी वितरण सञ्जाललाई नै अलिकति जोडौँ, अहिले चाहिँ वितरण सञ्जालको काम कहाँ कहाँ कसरी भइरहेको छ?
अहिले लगभग हामीहरूसँग अहिले तपाईँको यो 32 ठाउँ जतिमा कामहरू भइरहेछ। अब रिजर्भारकै कुरा गऱ्यो भने त 41 ठाउँमा अब रिजर्भारहरूमा सबै रिजर्भारहरूमा अहिले काम भइरहेछ। पाइपलाइनको वितरण सञ्जालका पाइपलाइनको कुरा गर्ने बल्क डिस्ट्रिब्युसनको कुरा गर्दा चाहिँ लगभग 32 ठाउँमा काम भइरहेको हामीलाई त्यो छ। त्योमा पनि लगभग 1100-1200 कामदारहरूले अहिले काम गरिराख्नु भएको छ। यो अहिले 2-3 सिफ्टमा भनौँ न अब काम भएर 2 सिफ्टमा काम भइरहेछ। अब दिउँसोको सिफ्टमा भयो, त्यसपछि तपाईँको रातिको सिफ्टमा पनि यो रातिको सिफ्टमा काम मुख्य वितरण प्रणालीहरू मा जस्तो चाबेलदेखि गौशालाको क्षेत्र, चाबेलदेखि त्यो धोबी खोलाको क्षेत्र, त्यहाँ अहिले राति राति काम भइरहेछ। त्यस्तै यो सिनामङ्गल एयरपोर्टको एरियामा पनि राति भयो, मिन भवन एरियामा, अब यो खुमलटारतिर, नारायण नीति, यो रत्न पार्क साइडमा, यो सबै ठाउँमा जुन ठाउँमा ट्राफिक म्यानेजमेन्ट गर्न दिउँसोको ठाउँमा निकै कठिन छ, यो ठाउँमा चाहिँ हामीले रातिमा काम गर्ने व्यवस्था मिलाएको छौँ र यो रातिमा चाहिँ अहिले कामहरू विभिन्न ठाउँहरूमा भइरहेछ।
यसरी दिनरात खटिरहँदा दिनको कति मिटर चाहिँ हामीले काम गर्न सक्दो रहेछौँ, अहिलेसम्मको अनुभवले के भन्छ सरदर?
अहिले चाहिँ हाम्रो अहिलेको अनुभव चाहिँ दिनको 1 किलोमिटर जस्तो अहिले भइरहेछ होइन, सबै ठाउँको जोड्दाखेरि 1 किलोमिटरको जति हाराहारीमा छ भन्नाले महिनाको 30 किलोमिटर जति भयो। तर योले पुग्दैन, अहिले हामीले निर्माण व्यवसायीहरूलाई अनुरोध गरेर के गरिरहेको छौँ भने तपाईँहरूले चाहिँ यो बढाउनुहोस्, यो चाहिँ यो कामदारहरू बढाउनुहोस्, इक्विपमेन्टहरू बढाउनुहोस्, त्यसपछि चाहिँ अब यो चाहिँ रातिको टाइममा पनि गर्नुहोस्, दिउँसो टाइम कति सिफ्ट गर्नुपर्छ गर्नुपर्छ, तर यो अब यसलाई बढाएर चाहिँ महिनाको 40 किलोमिटर पुर्याउनु पर्छ भनेर हामीले चाहिँ उहाँहरूलाई भनेका छौँ। 40 किलोमिटर महिनाको गऱ्यो भने हामी 4-5 महिनामा यो पाइप लेङ्कको काम सबै सक्छौँ। अब काम बाँकी छ के भने यो भल च्यामरहरू बनाउने कामहरू बाँकी छ। हरेक प्याकेजमा चाहिँ धेरैवटा जुन एउटा वितरण प्रणालीमा त के हुन्छ भने विभिन्न ठाउँमा भल्बहरू राख्नुपर्ने हुन्छ होइन, यो भल्बहरू राख्ने त्यही बाटोको सडकको छेउमै राख्ने हो। अब यो भल च्यामरहरू बनाउने काम चाहिँ अब हाम्रो यो सँगसँगै जान्छ, अब केही समयपछि केही हप्तापछि चाहिँ भल च्यामरहरू पनि सबै ठाउँमा बन्दै जान्छ, 100 ठाउँमा बन्छ भन्नुहोस् न, यो 100 ठाउँ चाहिँ बन्दै जाँदाखेरि अब भल च्यामरहरू पनि बनिसकेर यो पाइपलाइनबाट पानी चाहिँ वितरण अब टेस्ट चाहिँ सेक्सनल टेस्टहरू त अहिले हामीले गर्दै गएको छौँ। त्यहाँ ट्याङ्करबाट पानी हालेर पनि पाइपको त्यो लिकहरू टेस्ट गर्दै चाहिँ गएको छौँ, तर त्यो टेस्टले पुग्दैन, अब त्यो हामी सिस्टम टेस्ट गर्न पऱ्यो, डिएमए टेस्ट गर्नु पऱ्यो, त्यो त्यो एरिया टेस्ट गर्दै गर्दै गएर त्यो सफल हुँदै गएपछि अनि बल्ल चाहिँ हामी मेलाम्चीको पानी आएपछि मेलाम्चीको पानी हालेर सप्लाई गर्न योग्य हुन्छौँ। त्यसले गर्दा त्यही दिशामा हामी अहिले अगाडि लागिरहेछौँ।
उहाँ हुनुहुन्थ्यो मेलाम्ची खाने पानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला प्रसाद ढकाल। मेलम्ची खानेपानीको पाइप बिछ्याउन भइरहेको काम र प्रगतिका बारेमा कुराकानी गर्दै
काठमाडौँ उपत्यकामा पाइप बिछ्याउन मात्र 1200 जना कामदार जुटेका छन्। उपत्यकाको 40 ठाउँमा काम भइरहेको छ भने दैनिक 50 जना इन्जिनियर फिल्डमा खटिएका छन्। फिल्डमा आयोजना कार्यान्वयन निर्देशनालयका इन्जिनियर, परामर्शदाता र ठेकेदार कम्पनीका प्राविधिक एकैसाथ खटिरहेका छन्।
आयोजनाको काम गर्दा आइपर्ने समस्या समाधानका लागि खानेपानी तथा सरसफाई मन्त्रालयले पनि आयोजनासँग समन्वय र अनुगमन गरिरहेको छ। हामीले खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायसँग पनि छोटो कुराकानी गरेका छौं।
दुईटा कुरा मुख्य छ, एउटा चाहिँ हाम्रो टनेल जुन छ, टनेल चाहिँ पूरा गर्नुपर्ने पहिलो चुनौती छ। टनेल पूरा हुन साथ हामी पानी त्यहाँ हुल्दिहाल्छौँ है त्यो चाहिँ आगामी दशैं अगाडि पानी चाहिँ हामी हाल्छौँ। आजसम्म उपगति हेर्दाखेरि एकदमै एकदम त्यसमा कुनै बाधा अडचन आउने अवस्था छैन भने अर्को हामी पाइपलाइन बिछाउने काठमाडौँ भ्यालीभित्र त्यतातिर जुन पाइपलाइन बिछाउने देख्नुभएको छ राति दिउँसो विभिन्न सिफ्टमा एकदम युद्ध स्तरमा काम भइरहेछ। त्यो पाइप बिछाउने काम पुरा गर्न सकिएन भने फेरि उताको पानी चाहिँ हालेर पनि पानी वितरण हुन नसक्ने अवस्था हुने हुनाले यसमा चाहिँ पाइप बिछाउने काममा पनि तीव्र गतिमा भइरहेछ काम।
ती कामहरू कसरी भइरहेका छन् भन्ने कुरा खानेपानी तथा सरसफाई मन्त्रालयले कसरी अनुगमन गरिरहेको छ?
हामीले अब प्रोजेक्ट म्यानेजरदेखि त्यहाँ काम गर्ने अब जिम्मेवार अधिकारीहरूसित दैनिक टेलिफोनमा अलि बोलाएर विभिन्न ठाउँमा कहाँ के भइरहेछ एकदम दिनदिनै जस्तो अब प्रत्यक्ष फिल्ड निरीक्षण पनि गरेका छौँ, कुराकानी पनि भएको छ र भेटघाट पनि एकदम हाम्रो अफिस नजिकै छ, उहाँहरू राति बिहान घुमेर आउनुहुन्छ र एक किसिमको हामी सोच्छौँ कहाँ के समस्या छ के छ त्यस किसिमको भएछ र हामी आफै पनि हाम्रो मान्य राज्य मन्त्रीजी र म पनि विभिन्न बेला मिलाएर रातिका कामहरू दुई सिफ्टमा काम हुन्छ, दिउँसो पनि काम हुन्छ, राति पनि काम हुन्छ। एकदम व्यस्त सडकहरूमा जहाँ चाहिँ धेरै ट्राफिक छ, धेरै चौडा सडकहरू छन् त्यहाँ चाहिँ एकदम बाधा नपरोस् भनेर हामी रातिमा काम गर्छौँ। रातिमा काम गरेर राति नै बिहान पाँच बज्दाखेरि काम सकिसकेको हुन्छ, बिहान चाहिँ यथास्थितिमा चाहिँ नि बाटो राखेर सवारी आगमन एकदम सुचारु कायम गर्ने गरी लागेको गरिरहेको छ। त्यही कुराहरू हेर्न जाँदाखेरि हामीले चाहिँ नि विभिन्न ठाउँमा काठमाडौँको विभिन्न ठाउँमा राति हेऱ्यौँ र बिहान पनि हामीले अर्को एक ठाउँमा चाहिँ गुहेश्वरीमा हामी डल प्रशोधन केन्द्र छ जुन काठमाडौँमा आएको पानी अहिले त पानी थोरै छ त्यसमा थोरै डल छ तर भोलि चाहिँ नि मेलाम्जीको पानी आएपछि डल पनि एकदम बढ्छ, वात्तै डबल डल बढ्छ। त्यसको पनि प्रशोधन केन्द्र चाहिँ निर्माणाधीन प्रशोधन केन्द्र र चलिरहेको अहिले साबीको प्रशोधन केन्द्रमा पनि के भइरहेछ त्यो पनि गएर आफै फिल्ड भिजिट गरेर आएका छौँ।
दिउँसो गरिने काम र राति गरिने कामको प्रगति र यसको समस्या फरक फरक हुन्छ, आउने समस्यालाई तत्काल समाधानका लागि चाहिँ के गरिरहनु भएको छ?
दिउँसो काम गर्न त दिउँसो सजिलो नै हो तर अब दिउँसो के हुन्छ भने धेरै यात्रुहरू सवारी साधनहरू धेरै भएको हुनाले अब काठमाडौँ तपाईँहरूले थाहा छ अव्यवस्थित सहर हो, आफै विकसित भएको सहर हो, कुनै योजनाबद्ध किसिमले भएको छैन। त्यस कारण भरसक हामी धेरै ट्राफिकहरू ठाउँमा राति गर्छौँ र दिउँसो चाहिँ जहाँ गर्छौँ भित्र गल्लीहरूमा जहाँ चाहिँ राति गर्न अलिकति गाह्रो हुन्छ, जहाँ चाहिँ अलिकति ट्राफिक कम हुन्छ र ट्राफिकलाई डाइभर्सन गर्छौँ त्यहाँ दिउँसो पनि गर्छौँ र दिउँसो पनि राति पनि गर्ने ठाउँहरू पनि छ। त्यसैले गर्दा रातिको काममा हाम्रो समस्या खास समस्या भनेको उज्यालो, त्यो पर्याप्त उज्यालो भएन भने हामी राति काम गर्न दिँदैनौँ र काम गर्ने कामदार इन्जिनियर तिनीहरूको सेफ्टीको हिसाबले सेफ्टी छ कि छैन, उज्यालो पर्याप्त छ कि छैन र रातिमा चाहिँ काम गर्दाखेरि दिउँसो जस्तो केही कुरा उज्यालोमा पर्न सक्छ, जस्तो कि त्यहाँ चाहिँ तल टेलिफोनको लाइन हुन्छ, बिजुलीको लाइन हुन्छ, ढलको लाइन हुन्छ, पानीको लाइन हुन्छ, यसलाई पनि बिगार्न भएन र कतिपय ठाउँमा हाम्रा पाइपहरू ठुल्ठुला जङ्गाका पाइपहरू छन्, ती पाइपहरू टनौ टन पाँच टन छ टन सात टनका पाइपहरू छन्, त्यसलाई बिछाउन पनि सजिलो छैन र त्यो त्यहाँ भएका साबिकका अरू पाइपहरू देखि खन्दै जाँदाखेरि विभिन्न किसिमका पुरानो संरचनाहरू र काम गरिरहेको संरचनाहरू छ तिनीहरूलाई पनि छल्दै जानुपर्छ भने कहिलेकाहीँ जस्तो रातिमा काम गर्दाखेरि दिउँसोमा काम गर्दा अलिक विचार गर्न सकिन्छ, रातिमा काम गर्दाखेरि त्यस्तो चाहिँ हाम्रो संरचना पुरानो संरचना साबिक संरचना आयो भने त्यसले हामीलाई समस्या पार्छ। त्यो समस्या चाहिँ नि के हुन्छ भने अलिक काम बिस्तारै हुन थाल्छ।
कामको प्रगति हेर्दा आउला असोजमा अर्थात् दशैं अघि
पानी त अब एकदमै आउँछ, कुनै बाधै छैन। अब हामी तपाईँ जुन पाइप बिछाएको हेर्नुहोस् नेपालको अभूतपूर्व प्रगति हो यो, त यति रातारात तपाईँ राति गएर हेर्नु होला आफै कस्तो चुनौती छ, कति चाहिने त्यहाँ के अरे तपाईँको जाडो छ, अहिले पुसको महिना जाडो छ, धुलो छ, राति भएको हुनाले सबै खटेका छन् विभिन्न सडक खानेपानी सिँचाइ के अरे त्यो विद्युत अनि टेलिफोन लगायत ढलका सबै मान्छेहरू सबै कार्यालयका मान्छेहरू उपस्थित भएर त्यहाँ चाहिँ सहयोग गरिरहनु भएको छ। त्यो हेर्दाखेरि एकदम राम्रो समन्वय भइरहेछ र काम पनि तीव्र गतिमा अगाडि बढेको हुनाले अहिलेसम्मको आजसम्मको स्थिति हेर्दा अब हामीले असारसम्ममा ढल यो छ जति बजेट छ जति योजना हामीले लक्ष्य तय गरेका थियौँ असारसम्म नै पुरा गर्छौँ या त, तर अब चाहिँ मेलम्चीको जुन टनेल छ त्यो टनेल चाहिँ नि हामीलाई अलिक पछिसम्म लाग्छ। यसले गर्दा पानी चाहिँ नआउने कुनै कारणदेखि न कथम कुनै समस्या आउने आएछ भने त्यसलाई चाहिँ तयार भएर सबैलाई चाहिँ नि के गर्न सक्छ तत्काल निर्णय गर्ने गरी हामीले व्यवस्था गर्ने भनेर बसेका छौँ। न पैसाको खाँचो छ, न चाहिँ जनशक्तिको खाँचो छ, खालि इच्छा शक्ति र लगनशीलताको जुन छ त्यो पनि एकदम तीव्र गतिमा गएको देख्छु अनि त्यसले गर्दा म त एकदम पूर्ण विश्वस्त नहुने कुनै कारणै छैन देख्दिनँ।
सुन्नुभयो मेलम्ची खानेपानी आयोजनाको काम गर्दा आइपरेका समस्या समाधानका लागि खानेपानी तथा सरसफाई मन्त्रालयले गरिरहेको कामका बारेमा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायसँग गरिएको कुराकानी।
तपाई अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका 52 एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रममा अब पालो वास क्विजको।
वास्क्विजमा गत हप्ता सोधिएको प्रश्न थियो, जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रौतहटका अनुसार अहिलेसम्म रौतहटको कति प्रतिशत घरमा शौचालय बनेका छन्? ए 46%, बी 51%, सी 61%। यसको सही उत्तर हो सी 61%।
कार्यक्रम सुनेर 78 जना साथीले एसएमएस गर्नु भएकोमा 44 जना साथीले उत्तर मिलाउनु भएको छ। सही उत्तर पठाउनेहरूमध्ये गोला प्रथा गर्दा खोटाङ राजापानी साथका लक्ष्मी कार्की विजेता बन्नुभएको छ। लक्ष्मीजी, तपाईँलाई धेरै धेरै बधाई। पुरस्कारका लागि वास आरसीएनएनको कार्यालयको फोन नम्बर 01692132 सम्पर्क गर्नुहोला। कार्यक्रममा उत्तर पठाएर भाग लिनुभएकोमा तपाईँ सबैलाई धेरै धेरै धन्यवाद।
वास्क्विजमा अब आजको लागि प्रश्न, मिलम्चीको सुरुङ मार्ग खन्न कति किलोमिटर बाँकी छ? ए 7.5 किलोमिटर, बी 6.5 किलोमिटर, सी 5.5 किलोमिटर।
उत्तर पठाउन मोबाइलको म्यासेज बक्समा गएर WASH वास टाइप गरी एक स्पेस छोड्नुहोस् र तपाईँलाई लागेको उत्तर मध्ये ए, बी वा सी टाइप गरी आफ्नो पूरा नाम र ठेगाना सहित 35566 एसएमएस गर्नुहोस्। सही उत्तर पठाउने मध्ये गोला प्रथाद्वारा एकजना विजेताको नाम चयन गरिनेछ र वास आरसीएनएनको तर्फबाट पाउनुहुनेछ आकर्षक उपहार।
वास्क्विजसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुग्यौं। तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ।
यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। तपाईलाई मनमा लागेको कुरा भन्न हाम्रो आइभीआर 01500019 फोन गरेर रेकर्ड गराउन पनि सक्नुहुन्छ।
खानेपानी सरसफाई र स्वच्छता क्षेत्रको एकमात्र रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। आजको कार्यक्रमबाट प्राविधिक साथी सन्दीप सुन्दास र मोहन पौड्यालसँगै म रुबिना श्रेष्ठ
र म पीटी लोप्सन पनि विदा माग्छु। नमस्कार।